लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, नर्वेजियन सरकार र संसारिका समूहको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस सङ्घको सहकार्य रेडियो कार्यक्रम समता।
नमस्कार, रेडियो कार्यक्रम समतामा हार्दिक स्वागत गर्दछौ। म तृप्ति
अनि म भगीरथ। हिंसाको कुनै लिङ्ग हुँदैन, तर लिङ्गकै आधारमा कोही माथि कसैले विभेद गर्छ भने त्यसलाई हामी लैङ्गिक हिंसा भनेर बुझ्दछौँ। यो जो कोहीबाट जो कसैमाथि पनि हुन सक्छ। समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रमले हानिकारक अभ्यास र सामाजिक मूल्य मान्यताको आडमा तपाईँ हामी बीच हुँदै आएको असमान व्यवहार न्यूनीकरणका लागि सशक्त सञ्चार अभियानको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ।
घरभित्र होस् या घर बाहिर, लिङ्गका आधारमा हुने गरेका भेदभाव र हिंसाका विरुद्धमा आवाज उठाउँदै लैङ्गिक हिंसामुक्त समाज बनाउने अभियानमा एउटा खुट्किलो हो रेडियो कार्यक्रम समता। बैतडीबाट रेडियो निङ्ला शैली र अछामबाट रेडियो सोसाइटीले साप्ताहिक रूपमा आलोपालो उत्पादन गर्ने यो कार्यक्रम समता तपाईँले सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, अछाम र बाजुराका 10 स्वतन्त्र एफएम रेडियोहरूबाट यसै समय सुन्न सक्नुहुन्छ। रेडियो निङ्ला सैनी 94 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो 7 स्टार 99.2 मेगाहर्ज बैतडी, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, रेडियो बाजुरा 104 मेगाहर्ज बाजुरा, रेडियो पौरखी 90.4 मेगाहर्ज बाजुरा, रेडियो रामारोशन 92 मेगाहर्ज अछाम, रेडियो बानीगढी 93.4 मेगाहर्ज अछाम, रेडियो सोसाइटी 89 मेगाहर्ज अछाम, साइपाल एफएम 100.6 मेगाहर्ज बझाङ र खप्तर एफएम 97.7 मेगाहर्ज बझाङ गरी बैतडी, बझाङ, बाजुरा र अछामका 10 रेडियो स्टेशनबाट रेडियो कार्यक्रम समता।
कार्यक्रम समताको खण्डमा आज हामी महिलाको शरीरमा महिला स्वयंको अधिकार अर्थात् महिलाको प्रजनन स्वास्थ्य अधिकारको सवालमा छलफल गर्दैछौँ।
यसभित्र प्रजनन स्वास्थ्य अधिकारका विषयमा बैतडीवासीका बुझाइ,
बच्चा कहिले जन्माउने, कति संख्यामा जन्माउने भन्ने जस्ता परिवार योजनाका सवाल र महिलाको प्रजनन स्वास्थ्य अधिकार उपभोगका बारेमा जानकारी हुँदा र नहुँदामा कस्तो फरक पर्छ त? अछामको परिवेश समितिको तुलनात्मक रिपोर्ट।
महिलाको प्रजनन स्वास्थ्य अधिकार, त्यसबारेको कानून अनि त्यसको कार्यान्वयनको अवस्था एवं प्रभाव र प्रभावकारी कार्यान्वयनका निम्ति हाम्रो भूमिकाका सवालमा महिला कानून र विकास मञ्च एफडब्ल्यूएलजीका अधिवक्ता नवीन कुमार श्रेष्ठसँगको कुराकानी।
साथमा लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा बझाङको जय पृथ्वी नगरपालिकाले महिला अधिकारका लागि गरिरहेको प्रयासको विषय प्रस्तुत गर्छौ।
यो सँगै लैङ्गिक हिंसा विरुद्धका जनहितकारी सन्देश र उपयोगी जानकारीहरू त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनु होला है।
बाटो पाना बेराई गाउँ पाना
अधिकारका सवाललाई केन्द्रबिन्दु बनाएर सिर्जित सचेतनामूलक गीत प्रस्तुत गर्नु भएकोमा बाजुराको बडीमालिका नगरपालिका नौका महिला वडा सदस्य तुला विष्ट र दलित महिला वडा सदस्य सुनाबिकप्रति आभारी हुँदै आजको विषयवस्तुमा प्रवेश गरौं।
नेपालको संविधानको धारा 38 गरिएको महिलाको हक सम्बन्धी व्यवस्थामा हरेक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक हुनेछ भनेर उल्लेख गरिएको छ। तर संविधान तह यो विषय स्पष्ट भए पनि कार्यान्वयनको अवस्था भने बिल्कुलै फरक छ, जुन फरकरै प्रस्तुत सन्देशमूलक गीति रचनाले पनि बोलिसकेको छ। हो, आफ्नै शरीरमाथि पनि महिला स्वयंको अधिकार नहुँदा यसले महिलामाथि शारीरिक, मानसिक र सामाजिक रूपमा प्रभाव परिरहेको छ।
एन कानूनमा भएका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ती एन कानून फगत छन् भन्नको लागि मात्र हुन्छ, जसले न त समस्यामा परेका आवाजहरूलाई सम्बोधन गर्न सक्छ न त पीडितलाई न्याय नै दिन सक्छ। त्यसैले अधिकारहरूको सम्बोधनको निम्ति कानून निर्माणको पाटो जति महत्वपूर्ण छ त्यसको बारेमा आम नागरिकलाई जानकारी हुनु र त्यसपछि त्यसको प्रभावकारी कार्यान्वयन हुनु उत्तिकै जरुरी छ। महिलाको प्रजनन अधिकारका सवाल र यस सम्बन्धी कानूनी प्रावधानहरूको व्यवस्थापनका विषयहरूको अवस्था पनि यस्तै छ। के थाहा छ त महिलाको प्रजनन स्वास्थ्य र अधिकारका बारेमा आम नागरिकलाई? सुनौ बैतडीवासी केही आम नागरिकको बुझाइ।
मेरो नाम निर्मला टेर हो, म दशरथन नगरपालिका वार्ड नम्बर 1 बस्छु। अब प्रजनन स्वास्थ्य र अधिकार भन्नाले व्यक्तिलाई विभिन्न किसिमका प्रजनन स्वास्थ्य सम्बन्धीका कुराहरूको अवस्था थाहा हुनु हो, जस्तै उनीहरूलाई सुरक्षित आनन्दमय यौन जीवन यापन गर्न सक्ने र तिनीहरूमा सन्तान जन्माउने क्षमता आदिको बारे ज्ञान हुनु हो।
मेरो नाम चाहिँ करण लाबर, मेरो घर चाहिँ दशरथन नगरपालिका वार्ड नम्बर 2 देमान्डो। प्रजनन स्वास्थ्यमा महिला र पुरुष दुवै चाहिँ प्रभावित हुन्छन्। यसमा चाहिँ अब प्रजनन स्वास्थ्यमा चाहिँ ध्यान नदिँदा महिलामा चाहिँ विभिन्न यौन सम्बन्धी चाहिँ रोगहरू लाग्ने गर्छन्, पुरुष मानी त्यस्तै भनौँ। अनि विशेष गरिकन प्रजनन स्वास्थ्यमा पाठ्यघरमा चाहिँ समस्याहरू हुन्छन् भनौँ।
मेरो नाम रेजिना टेलर, मेरो घर चाहिँ दशरथन नगरपालिका वडा नम्बर 2। प्रजनन प्रणाली, प्रजनन अङ्ग र तिनका कार्य तथा प्रक्रियाहरूसँग सम्बन्धित सबै कुराहरूमा कुनै रोग वा कमजोरी नभएको अवस्था हुनु मात्र नभई यो व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक रूपमा समेत पूर्ण रूपमा समृद्ध भएको अवस्था नै प्रजनन स्वास्थ्य हो। विवाह गर्ने नगर्ने अथवा परिवार बसाउने नबसाउने सम्बन्धीको
हेमन्त स्याउले प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा पनि निरोगी रहनु भनेको चाहिँ प्रजनन स्वास्थ्य बुझिन्छ। यसमा चाहिँ प्रजनन प्रणाली, प्रजनन अङ्गहरूको स्वास्थ्य, प्रजनन र यौन सम्बन्धी सम्पूर्ण विषयहरू चाहिँ पर्छन्। आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने अधिकार, जस्तै अनुचित गर्भधारणको लागि चाहिँ कन्डम प्रयोग गर्नु पाउने चाहिँ उहाँको अधिकार भयो। यौन सम्पर्क राख्ने नराख्ने अधिकार पनि प्रजनन स्वास्थ्य अधिकार अन्तर्गत पर्छ। अनि त्यसै गरी आफ्नो शरीरको निर्णय लिन पाउने।
प्रजनन स्वास्थ्य र अधिकारका विषयमा धेरै मानिसलाई थाहा नहुँदा महिलाहरूले विभिन्न खालका समस्या भोग्नु परेको छ। अनि केही केही मात्रामा यो विषयमा थाहा भएकाहरूले पनि कतिपय सामाजिक मूल्य मान्यता, रूढिवादी परम्पराका कारण प्रजनन स्वास्थ्यमा महिला स्वयंको अधिकार हुन्छ भन्ने कुरालाई उपभोग गर्न सक्ने भएका छैनन्।
विवाह कहिले गर्ने, सन्तानको योजना कहिलेलाई गर्ने, कहिले बच्चा जन्माउने, कति जन्माउने जस्ता कुराहरूमा पहिलो अधिकार महिला स्वयंको हुन्छ। महिलाको यो अधिकारलाई सम्मान गर्दै एक दम्पतिले सरसल्लाहमा निर्णय गर्दा समग्र परिवार नै स्वस्थ र व्यवस्थित बनाउन सकिन्छ। तर धेरै जसो थाहा नै नभएर वा थाहा भए पनि व्यवहारमा उतार्ने वातावरण नभएकाले यो महिलाको प्रजनन स्वास्थ्यको अधिकारलाई उपभोग गर्ने कुरामा महिलाहरू पछाडी छन्। फलस्वरूप महिला, बच्चा अनि समग्र परिवार नै विविध शारीरिक तथा पारिवारिक समस्यामा पर्ने गरेको तितो तथ्य तपाईँ हाम्रै गाउँ बस्तीमा पनि हामीले देख्दै सुन्दै आएका छौँ।
बच्चा कहिले जन्माउने, कति संख्यामा जन्माउने भन्ने जस्ता परिवार योजनाका सवाल र महिलाको प्रजनन स्वास्थ्य अधिकारका उपभोगका बारेमा जानकारी हुँदा र नहुँदामा कस्तो फरक पर्छ त? रेडियो सोसाइटी अछामकी पत्रकार पूजा शाहीले तयार पार्नु भएको एक तुलनात्मक रिपोर्ट अबको पालोमा सुन्नु।
4 बच्चा क्युरेट गराओ मेरा, अब भन्नु पहिला घर सर बनाएको छैन, यताउति गरेका छैन, पछि राखुली, पछि यताउति गरुली भन्ने, अब फुल्याउने, पकाउने, औषधि ल्याउने, यताउति गर्ने, खिलाउने, पछि बच्चा खुसिसकेपछि नि पछि अझ जन्मेछ, अझ त्यस्तै गर्ने।
छोरा छोरी जन्माउँछु म स्याहार सम्भाल गर्न चाहिँ सक्षम भए तयार भए भनेर रहर हुँदा हुँदै पनि आफ्नो निर्णयमा बच्चा जन्माउनु पाउनु भएन है।
मलाई थाहै नगरेर अपरेसन गर्यो।
उहाँ हुनुहुन्थ्यो अछाम सदरमुकाम मंगल सेनकी रेवन्तावादी। सन्तानको रहर हुँदा हुँदै पनि श्रीमानले नचाहँदा उहाँले 4 पटकसम्म गर्भपतन गराउन बाध्य हुनु पर्यो। अहिले श्रीमानबाट अलग भएर बस्दै आउनु भएकी उहाँलाई 12 वर्षसम्म सँगै बस्दा पनि काखमा सन्तान नभएको पीडाले आज पनि पोलिरहन्छ। यो त थियो बच्चा जन्माउने नपाएको पीडा। तर एक बच्चालाई जन्म दिइसकेपछि पनि पटक पटक बच्चा जन्माउने पर्ने अर्को बाध्यता महिलाहरूले अहिले पनि भोग्दैछन्। त्यो पनि परिवार र समाजको चित्त बुझाउनकै लागि मात्र। चौरपाटी गाउँपालिका 6 दुनीकी निर्मला देवी खड्का।
मेरा 2 छोरा 2 छोरी 4 छन्। पहिला 2 छोरी भई त्यही भएर अब श्रीमान पनि एक्लै उनका बुवा आमाको एक्लै छोरा अनि 2 नातिनीले मात्र हुन 2 नाति त चाहिए भनेर त्यस्तो भएर परिवार बढाएको।
गर्भधारण महिलाले गर्ने हो। प्रसव पीडा उसैले सहनु पर्छ अनि बच्चाहरूको स्याहार सुसार गर्ने पुरै जिम्मेवारी पनि महिलाहरूकै काँधमा हुन्छ। तर सन्तान कति बेला जन्माउने र कति जन्माउने भन्ने कुराको निर्णय लिन भने महिलाहरूले नै पाउँदैनन्। समाजको यही यथार्थलाई चिर्दै रामरोशन गाउँपालिका निवासी एक दम्पतिले भने यस्तो समझदारीको बाटो अपनाएको छ।
मेरो नाम मुस्कान बहादुर परियार, रामरोशन गाउँपालिका 7 सुतार।
मेरो नाम भजन नगारजी हो।
हामीहरूले बिहे गरेको 8 वर्ष हुँदा 2 वर्ष भन्दा पछाडि पहिलो सन्तान जन्मायौं। त्यो भन्दा पछिको धेरै अन्तराल पछि अर्को सन्तान जन्माउने रहर गर्दा अर्को सन्तान पनि जन्माछु।
बुढा त नाइ भन्नुहुन्थ्यो, मैले चाहिँ अब पाउनै पर्छ भनेर मैले चाहिँ गरे।
किनकि कुनै जागिर नभएको हुँदा बिस्तारै जन्माउला नि त भन्ने कुरा गरेका थिए र घर र उसको मनैदेखि र भित्रैदेखि मैले बच्चा पाउनु पर्छ, अब सन्तानको आमा हुनुपर्ने भन्ने रहर भएको हुँदा फेरि उसको कुरा मानेर म नि सहमति भएपछि आएर।
उहाँहरूको समझदारीले त अहिले सिङ्गो परिवार खुसी छ। यस्तै सही र समान बुझाइको कमीका कारण महिलाहरू प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित भइरहेका छन्। यसले गर्दा उनीहरूले आफ्नो सामाजिक पहिचान बनाउने महत्वपूर्ण समय सन्तानको स्याहार सम्भार र घरायसी अन्य काममा दिनुपर्ने हुन्छ। साथै पछि गएर उनीहरू गम्भीर स्वास्थ्य समस्याको शिकार हुने खतरा पनि हुन्छ। गर्भवती, गर्भान्तर र सन्तान संख्याको निर्णयमा अधिकारको कुरा त परिजाओस्, उनीहरूको स्वास्थ्यको जोखिम बारे पनि सोचेको पाइँदैन। महिला अधिकार कर्मी अञ्जु शाह।
प्रसव पीडाले छटपटाइरहेको बेला पनि अब सुत्केरी भइसकेपछि पनि उसलाई छुँदैन, एक अलग्गै कोठामा राखिन्छ। उसको शरीरले पुग्ने पोषण पनि यहाँ त्यस्तै दिइराखेको अवस्था हुँदैन।
यौन प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा पाउनु पर्नेदेखि लिएर गर्भवती हुने नहुने, गर्भ रहे सन्तान जन्माउने नजन्माउने, गर्भान्तर र सन्तान संख्या निर्णय गर्ने अधिकारको प्रत्याभूति महिलालाई हुनुपर्छ। साथै गर्भ निरोधक साधन बारे जानकारी र प्रयोग, सुरक्षित गर्भपतन, पोषण युक्त र सन्तुलित आहार, दक्ष प्रसूति कर्मीबाट परामर्श र प्रसूति सेवा, सुत्केरी पछि गर्भ निरोधक सेवा पाउने हक पनि छ। यिनै हक र अधिकारले महिलाको आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्ने हुँदा महिला स्वयं जागरूक हुन त आवश्यक छ नै, साथमा प्राप्त कानूनी उपलब्धिको रक्षा तथा पितृसत्तात्मक सोच र पुरुषवादी मानसिकतामा परिवर्तन गर्ने अभियानमा निरन्तरताको पनि खाँचो देखिन्छ।
हो, महिलाको प्रजनन स्वास्थ्यको अधिकारका बारेमा जानकारी भएर त्यसको सही उपभोग गर्न पाउँदा त्यसको प्रत्यक्ष लाभ महिलालाई मात्र होइन परिवारलाई नै मिल्छ। तर यसको विपरीत प्रजनन स्वास्थ्य अधिकारका विषयमा धेरै कुराको जानकारी नहुँदा र यो अधिकारको उपभोग महिलाले गर्न नपाउँदा वा महिलामाथि पुरुष सदस्य तथा परिवारको दबदबा हुँदा महिलामाथि हिंसा हुने गरेको छ।
त्यसैले प्रजनन स्वास्थ्य अधिकारको विषयमा महिला मात्रै जानकार भएर हुँदैन, यो विषयमा समाजका सबै वर्गले जानकारी राख्नु पर्दछ। किनकि यो सवालले महिलालाई मात्रै नभएर महिला, पुरुष, बालबालिका, परिवार र समग्र समुदायलाई नै प्रभाव पार्ने गर्दछ।
मेरो शरीर मेरो अधिकार भन्ने सवाल अर्थात् प्रजनन स्वास्थ्य अधिकारका विषयमा भएका कानुनी व्यवस्थाहरू के कस्ता छन् अनि यसबारेमा आम महिला र समुदायलाई जानकारी नहुँदा र थोरै बहुत थाहा भइहाले पनि त्यसको उपभोग गर्ने उचित वातावरण नभएर कानुनमा भएको व्यवस्था कार्यान्वयनमा नहुँदा यसले महिलाको स्वास्थ्यमा कस्तो प्रभाव पर्छ अनि समाजका अरू वर्ग, पुरुष, त्यो सँगै परिवार र समुदायमै पार्ने प्रभाव के हुन्छ, यो अधिकारको प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ लगायतका विषयमा काठमाडौँ सहकर्मी सरिता गेवालीले महिला अधिकार र कानूनको क्षेत्रमा सक्रिय महिला कानून र विकास मञ्च एफडब्ल्यूएलडीमा कार्यरत अधिवक्ता नवीन कुमार श्रेष्ठसँग कुराकानी गर्नु भएको छ। अब सुनौ सोही कुराकानी।
संविधानका धाराहरूलाई हेर्ने हो भने पनि विभिन्न धाराहरूमा मेरो शरीरमाथि मेरो अधिकारको रूपमा चाहिँ नै महिलाको लागि विभिन्न व्यवस्थाहरू गरेको देखिन्छ भने कानूनको रूपमा अरू ऐनहरूको कुरा गर्ने हो भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन हेर्न सकिन्छ। त्यसमा पनि त्यो कुराहरू उल्लेख गरेको छ। तथापि अब सुदूरपश्चिमको हकमा अलिकति महिलाले अझै पनि आफ्नो शरीरमाथिको आफ्नो अधिकार उपयोग गर्न पाइरहेको छैन भन्ने कुरा दर्शाइरहेको छ र हामीले चाहिँ नि गरेको विभिन्न अध्ययनले पनि महिलाले आफ्नो शरीरमाथि आफ्नो अधिकार अझै पनि उपयोग गर्न पाइरहेको अवस्था चाहिँ छैन भन्ने देखाइरहेको अवस्था पनि छ।
आफ्नो शरीरमा चाहिँ कसरी चाहिँ उनीहरूले अधिकार लिन सक्छन्, कुन कुन अवस्थामा?
अहिलेको संविधानको मौलिक हकभित्रको महिलाको हकको कुरा गर्ने भने महिलालाई चाहिँ सबै कुरामा समान हक हुनुपर्छ भन्ने कुराहरू गरेको छ र धार्मिक आस्थाको आधारमा, सामाजिक सांस्कृतिक परम्परागत प्रचलन वा अन्य कुनै आधारमा शारीरिक मानसिक वा यौनजन्य हिंसाहरू गर्न नपाउने, शोषण गर्न पाउने भन्ने कुरा गर्छ र त्यस्तो शोषण गरेमा दण्डनीय हुनेछ भन्ने कुरा मौलिक हकमै गरेको व्यवस्था छ। संविधानको मौलिक हकका धाराहरू अन्य धाराहरूलाई हेर्ने भने पनि एउटा महिलामाथि आफ्नो शरीरमाथि आफ्नो अधिकार इस्टाब्लिस गर्ने एउटा चाहिँ मेकानिजम तयार पारिदिएको अवस्था चाहिँ छ र महिलाले चाहिँ आफूले चाहेको अवस्थामा आफै निर्णय गर्न सक्ने वातावरण सिर्जना चाहिँ हाम्रो संविधानले पनि गरिदिएको अवस्था छ र सुरक्षित मातृत्व तथा प्रजन स्वास्थ्य अधिकार ऐन आएको छ। त्यो ऐन र जनस्वास्थ्य ऐनले महिलालाई आफ्नो शरीरमाथि आफ्नो अधिकारको रूपमा चाहिँ मैले चाहिँ कति बच्चा जन्माउने, मैले कति जन्मान्तरमा बच्चाहरू जन्माउने, मैले सुरक्षित गर्भपतन गर्न पाउने वा ममाथि परेका स्वास्थ्यहरूमा चाहिँ मैले त्यो अनुसारको सेवा सुविधाहरू उपचार गर्ने व्यवस्था गर्न पाउने व्यवस्थाहरू चाहिँ हाम्रो ऐनले पनि गरेको व्यवस्था छैन। सुरक्षित मातृत्व तथा प्रजन स्वास्थ्य अधिकार ऐन 2075 पनि यी व्यवस्थाहरू गरेको अवस्था चाहिँ देखिन्छ।
तर ग्रामीण क्षेत्रतिर हेर्ने हो भने चाहिँ कतिपय महिलाहरूलाई अझै पनि मेरो आफ्नो शरीरमा चाहिँ मेरो आफ्नो निर्णय चल्छ है भन्ने कुरा चाहिँ थाहा छैन कि, यसको पछाडिको कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
यसको पछाडिको कारण भनेको त्यहाँको संरचना कस्तो छ भन्ने कुरा हो। प्रतिस्पर्धात्मक सोच जबसम्म हारिरहन्छ समाज तबसम्म महिलाले पाउनुपर्ने अधिकारहरू पाउँदैन र महिलाले चाहिँ ती अधिकार पाउनको लागि चाहिँ प्रतिस्पर्धात्मक सोचसँग लडिराख्नुपर्छ भन्ने सिद्धान्त पहिलेदेखि आइरहेको छ र अहिले पनि त्यो छ। प्रजनन स्वास्थ्यको कुरा गर्ने हो भने अझै पनि कस्तो छ, संकीर्ण सोच भएको समाज अझै पनि छ। महिलाको अधिकार कुरा गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि पोथी बाँच्यो भन्ने जुन एउटा उखान छ नि, त्यो उखानलाई चरितार्थ गर्ने काम अहिले पनि समाजमा त्यो गरेको छ। र तपाईँले भन्नुभयो जस्तो यो प्रजनन स्वास्थ्य यस्तो संवेदनशील चिज हुँदा हुँदै पनि त्यसलाई चाहिँ संवेदनशील रूपमा चाहिँ लिएको अवस्था चाहिँ समाजमा छैन, जसले गर्दाखेरि यो अधिकार उपयोग गर्नबाट महिलाहरू वञ्चित रहिरहेको अवस्था चाहिँ देखिन्छ अहिले समाजमा।
अहिले यति बेला हाम्रो कार्यक्रम सुनिरहनु भएका ती महिलाहरू जसलाई चाहिँ आफ्नो शरीरमाथिको अधिकारको विषयमा अनभिज्ञता छ र उहाँहरूलाई चाहिँ अब तपाईँको आफ्नो शरीरमाथि चाहिँ यसरी चाहिँ तपाईँलाई अधिकार चाहिँ कानूनले सुनिश्चित गरेको छ, तपाईँ आफ्नो अधिकारको प्रयोग गर्नु भन्ने हिसाबले चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
हाम्रो संविधानले विभिन्न अधिकार दिएको छ जसले चाहिँ आफ्नो अधिकार आफैले लिन पाउने व्यवस्थाहरू गरिदिएको छ। तर के छ भन्दाखेरि हाम्रो समाजमा यो अधिकार मैले पाएको छु र मैले अधिकार उपयोग गर्न चाहन्छु भन्यो भने त्यसको लागि हामी फेरि लड्न जानुपर्छ। जस्तै प्रजनन स्वास्थ्यको कुरा गर्ने भने जुन मेरो शरीरमाथि मेरो अधिकारको कुरा जुन सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 ल्याएको छ त्यसमा पनि हेर्ने हो भने पनि अधिकार दिएको छ भन्ने कुरा समाजले आँखा चिम्लिदिन्छ र त्यो अधिकार मैले उपयोग गर्न पाउनुपर्छ भनेर गयो भने त्यो अवरोधहरू उसले पार गर्नुपर्ने अवस्था एउटा महिलाले आइरहेको अवस्था चाहिँ छ। तसर्थ सुनिराख्नु भएको महिलाहरूलाई म के सजेस्ट गर्न चाहन्छु भन्दाखेरि तपाईँहरूलाई आफ्नो शरीरमाथिको आफ्नो अधिकार वा महिलाको मानव अधिकारहरू जुन छ, जुन चाहिँ हाम्रो संविधानले गरेको व्यवस्थाहरू छ, विभिन्न अन्तर्राष्ट्रिय कानुनहरूले पनि गरेको व्यवस्था छ र हाम्रो संविधानमा विभिन्न ऐनहरूले पनि गरिरहेको व्यवस्थाले गर्दाखेरि तपाईँले आफ्नो अधिकार लिनको लागि तपाईँहरूले मैले मेरो यो अधिकार छैन कि भन्ने सोचाइ राख्नु भएन, त्यो अधिकार तपाईँहरूसँग छ र तपाईँहरूले त्यो अधिकार लिनको लागि सम्बन्धित ठाउँमा गएर तपाईँहरूले अधिकार लिन पाउनुहुन्छ भन्ने कुरा म भन्न चाहन्छु।
यो सँगै अब महिलालाई आफ्नो शरीरमाथिको अधिकार सुनिश्चित गराउनको लागि चाहिँ परिवारले के गर्न सक्ला, समाजले के गर्न सक्ला अनि स्थानीय तह लगायतको संघ संस्थाहरूले चाहिँ के गर्न सक्ला?
प्रजनन स्वास्थ्य त्यसमाथि पनि सुरक्षित गर्भपतन जस्तो इस्युमा हेर्ने हो भने सबभन्दा ठुलो बाधा देखिएको भनेको परिवारमा छ। बाधा अडचन परिवारबाट भइसकेपछि त्यहाँ लाञ्छनाका कुराहरू आउँछन्। अहिले यो एन आइसकेपछि चाहिँ केही कम हुँदै गएको छ। तर त्योभन्दा अगाडिको स्थिति के थियो भनिन्छ भने प्रजनन न्यूनताको आधारमा महिलालाई घरबाट निकाला गरेको अवस्था, महिलालाई सम्बन्ध विच्छेद गरेको घटनाहरू चाहिँ आएको छ। भनेपछि एउटा बाधाहरू जुन छ त्यो बाधाहरूमा चाहिँ नि परिवारले सपोर्ट गर्नु पर्यो। एउटा महिलालाई प्रजनन न्यूनता भएको छ भने त्यहाँ सबभन्दा बढी सपोर्ट कसको चाहिन्छ भन्दा उसको श्रीमानको, उसको आफ्नो परिवारको मान्छेहरूको सपोर्ट चाहिन्छ। हाम्रो समाज त अझै पनि के छ भन्दाखेरि प्रतिस्पर्धात्मक सोचमै आधारित छ, त्यो चाहे महिलामा होस् चाहे पुरुषमा होस्, त्यो सोचमा परिवर्तन गर्नको लागि समाजले अग्रसरता देखाउनु पर्यो। हाम्रो समाजले पनि अब महिलाको अधिकारको उपयोगको लागि समाज नै अग्रसर हुनु पर्यो र समाजलाई अग्रसर गराउने कसले भन्दाखेरि पहिलो नम्बरमा आउँछ चाहिँ परिवार र दोस्रो नम्बरमा आउँछ नागरिक समाजहरू। नागरिक समाज र परिवार जबसम्म अगाडि आउँदैन तबसम्म समाजलाई रूपान्तर गर्न सकिँदैन र समाज रूपान्तर गर्नको लागि यो दुईटाको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ र यो दुईटाको भूमिकाले गर्दा नि एउटा महिलाले कानुनले दिएका मेरो शरीरमाथिको मेरो अधिकार भन्ने जुन व्यवस्था छ, अधिकारहरू छ, ती अधिकार उपयोग गर्न पाउने वातावरण चाहिँ सिर्जना हुन्छ।
कुराकानीको लागि धेरै धन्यवाद छ, हामी धेरै आभारी छौँ।
हुन्छ, थ्याङ्क यू।
महत्वपूर्ण जानकारीका निम्ति महिला अधिकार र कानूनको क्षेत्रमा सक्रिय महिला कानून र विकास मञ्च FWLD अधिवक्ता नवीन कुमार श्रेष्ठप्रति आभारी छौं। उहाँले भन्नुभए जस्तै प्रजनन स्वास्थ्य र अधिकारको विषय सबैको सरोकारको विषय हो। यो प्रजनन स्वास्थ्य अधिकार मानव अधिकारको विषय पनि हो, त्यसैले यो विषयलाई बृहत रूपमा छलफलमा ल्याउनु पनि उत्तिकै आवश्यक छ।
प्रजनन स्वास्थ्य र अधिकारका विषयमा थाहा नहुँदा हुन सक्ने जोखिम र हिंसा न्यूनीकरणका लागि अहिले हाम्रै घर आँगनका सरकार अर्थात् स्थानीय सरकार पनि सक्रिय छन्। मानवको आधारभूत स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय सरकारको काँधमा छ। प्रजनन स्वास्थ्य र अधिकारका विषयमा जानकारी दिनका लागि कतिपय स्थानीय तह पालिकाहरूले भोलिका दिनमा आमा हुने वर्गलाई आफ्नो शरीरको अधिकारका बारेमा थाहा होस् भनेर किशोरी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छन्। यसै मध्येको एक हो बझाङको जय पृथ्वी नगरपालिका।
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका स्तम्भमा महिलाको प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बझाङको जय पृथ्वी नगरपालिकाले गरिरहेको पालिका प्रयासका बारेमा जय पृथ्वी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक जुना जागरीसँग रेडियो साइफाल बझाङका पत्रकार प्रताप ओलीले कुराकानी गर्नु भएको छ। अब सुनौ उहाँसँग गरिएको यो कुराकानी।
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका।
नमस्कार, म जुना जागिरी जयपृथ्वी नगरपालिकाको उपप्रमुख। हामीले जयपृथ्वी नगरपालिकाबाट महिलाको क्षेत्रमा हामीले अगाडि ल्याउने कुरामा हामीले मध्यनजर गरेर किशोरी जीवन उभिएकी सिप भनेर कार्यक्रम गरेका छौँ। त्यसमा हाम्रो जयपृथ्वी नगरपालिकाभित्रका 11 वर्ष पुरा भएर 20 वर्ष ननागेका किशोरीहरूलाई सशक्तिकरण पार्नु पऱ्यो, महिला क्षमता वृद्धि गर्नु पऱ्यो भनेर हामीले कार्यक्रम गरेका छौँ। किशोरी बहिनीहरूलाई नै सक्षम बनाएर भोलि उनले मेरो आफ्नो शरीरमा चाहिँ मेरो अधिकार हुनुपर्छ भनेर जो बुझाइ हुन्छ त्यो बुझ्नुपर्छ भन्ने कुरामा हामीले जीवन उपयोगी सिपको तालिमको व्यवस्था गरेका छौँ। उनीहरू केही शिक्षा स्कुलमा पनि पाएका छन् र केही यस्तो नगरपालिकाको कार्यक्रमले पनि अझ टेवा पुगोस् भनेर हामीले विभिन्न ठाउँमा विभिन्न किशोरी सञ्जाललाई यो कार्यक्रम गरेका छौँ र आमा समूह, महिला समूह जस्तै सहकारीका समूहहरू छन् होइन, त्यस्तो समूहहरूलाई पनि हामीले त्यहाँ महिला सशक्तिकरणका कार्यक्रम, महिला क्षमतावृद्धिका तालिम गोष्ठीमा पनि हामीले कुरा राखेका छौँ। पहिला के थियो भनेपछि जस्तै महिलाहरूले आफ्नो इच्छाले म दुईटा सन्तान जन्माउँछु भन्न पाउनु थिएन कि, उसको सासुको इच्छा हुनु पर्थ्यो। मेरो बुहारीले मलाई नाति चाहियो भने पनि उसले बुहारीले नाति दिनै पर्ने, उसको कोखबाट कतिसम्म 7-8 वटा भन्यो भने 12 वटा बच्चा कि आमा पनि बन्नुपर्ने सिट थियो नि त पहिला। अहिले त्यस्तो नभएर अहिले अलि परिवर्तन छ। जहिलेसम्म हामीले नारा त भनेको छ 2 सन्तान ईश्वरका वरदान भनेर भनेका छौँ होइन, तर त्यो कार्यान्वयन गर्नका लागि हामीले छोरा होस् या छोरी होस् दुईटा मात्र, छोरी भए पनि दुइटै हुनेमा हामीले परिवर्तन गर्नु छ। अब आफैबाट जब अब महिलाले मेरो शरीर मेरो अधिकार जो छ होइन, किशोरीलाई जो हामीले ट्रेनिङ तालिम गोष्ठी गरेका छौँ त्यो तालिम प्राप्त भएका किशोरीहरूले आफ्नो व्यवहारमा पनि लागू गर्नेछन् भने जस्तै बालविवाह अन्त्यका लागि पहल गरेका छन्। पहिला त आफू सक्षम हुनु पर्यो नि त महिलाहरू, अरूलाई अरूले गरिदिएन भन्नुभन्दा पनि महिलाले आफै मैले बिहा गरेपछि म 2टा छोरी भए पनि मेरो सन्तान हो है भनेर आमाले बुझ्नु पर्यो। आमाले बुझेपछि श्रीमानलाई पनि बुझाइसक्नु पर्यो, सासू ससुरालाई पनि बुझाइसक्नु, घर परिवारलाई बुझाइसक्नु पर्यो कि त्यो आफैबाट परिवर्तन गर्यो भने परिवर्तन हुने जस्तो देखिन्छ होइन. अरूले गोष्ठी तालिम अनि विभिन्न बाटो बाहिर प्रचार प्रसार सबै कुरा गऱ्यौँ तर व्यवहारमा हामीले आफूले गरेन भने त्यो हुने बेला छैन. त्यही भएर हामीले वर्षक आफूबाट परिवर्तन हुनु आफैबाट सुरुवात गरौँ भन्नेका हिसाबले हामीले त्यसरी गरेका छौँ.
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिकामा आफ्ना पहल प्रयासहरू बताइदिनु भएकोमा बझाङको जय पृथ्वी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक जुना जागरीप्रति आभारी छौं. महिला अधिकार प्रत्याभूत गर्न र महिलाको प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन बझाङको जय पृथ्वी नगरपालिकाले गरिरहेको यो प्रयास देशभरिमा रहेका 753 पालिकाहरूले अनुसरण गर्न योग्य छ.
जो मान्छेले महिलामाथि हिंसा गर्छ त्यो पुरुष होइन, सही अर्थमा पुरुष हुने हो भने महिलालाई सम्मान गर्न सिकौं. म पारस खड्का, म महिलामाथि हुने हिंसाको विरोध गर्दछु अनि तपाईं नि.
महिलाको इच्छा विपरीत शारीरिक, मानसिक, सामाजिक, आर्थिक एवं यौनजन्य दुर्व्यवहार हुनु नै महिलामाथिको हिंसा हो. यसका विरुद्धमा आजैबाट बोल्न सुरु गरौं. पुरुषको असली पहिचान महिलाको सम्मान.
रेडियो कार्यक्रम समतामा अब पालो तपाईँको सुझाव प्रतिक्रिया र अनुभव प्रस्तुत गर्ने हाम्रो पैसा नपर्ने टोल फ्री आइभीआर नम्बरमा कार्यक्रम समता सुनेर आफ्नो सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएका श्रोता मध्ये यो साता बैतडीको मेलौलीका कृष्ण छेत्री र दार्चुलाको मार्माका रमेश लुहारका सुझावलाई समेटेका छौँ. अब सुनौ उहाँहरूका प्रतिक्रिया.
नमस्ते, बैतडी जिल्ला मेलौली नगरपालिका वार्ड नम्बर 1 म कृष्ण सिंह छेत्री. लैङ्गिक समानतामूलक समाज बनाउनको लागि प्रत्येक घरका सम्पूर्ण व्यक्तिको अहम भूमिका रहन्छ. जसमा ठुलो काम लाग्ने हात भनेको स्वयं व्यक्तिले आफू र अर्काको जीवन शैलीको अध्ययन गर्नु र गराउनु हो. जब एक अर्का बीचको जीवन बुझ्ने मानसिकता सबल हुन्छ अनि मात्र व्यक्ति समाज र राष्ट्रकै जनताको समावेशी समाज निर्माण हुन्छ भन्ने यस रेडियो कार्यक्रम समताबाट प्रश्न हुँदै आएको छ. र अझै पनि यसबाट मानवको हक हित समानता सहभागिता अधिकार जुन्ने शैली एक अर्का बीचको हेराई बोलाएर कार्य अनि बढी भन्दा बढी महिलाहरूको उत्थान र तिनीहरूले पाएको समानता व्यवहार आचरण र विकासको बारेमा अझै कुराहरू बोलन्त गरिनुपर्ने जस्तो लाग्छ. र समता जस्तो असल कार्यक्रम ल्याइदिनु हुने आदरणीय संचार कर्मीज्यूलाई म लगायत यहाँका सम्पूर्णबाट आभार व्यक्त गर्दछ.
नमस्कार, म दार्चुलाको मार्मा गाउँपालिकादेखि अनिश लुहार. आजसम्म विभिन्न सामाजिक रेडियोबाट प्रसारित कार्यक्रमहरू मध्ये सबैभन्दा मलाई मनपर्ने कार्यक्रम भनेको समता कार्यक्रम हो. जुन हाम्रो समाजमा फरक फुरिदी विभेद छ त्योलाई निरुत्साह गर्ने गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने भनेको कार्यक्रम समता हो. छोरा र छोरीमा हामी यस्तो विभेद गर्नुपर्ने कुरा के देखिँदैन. जस्तो छोराले गर्न सके काम छोरीले पनि गर्न सक्छ. यदि हामीले छोरीलाई सम्मान गरेन भने यो संसार कसरी चल्छ. त्यो छोरालाई पनि नयाँ संसार देखाउने भनेको नि आमा अथवा भोलिको आमा भने पनि छोरी हो. कारण म र हाम्रो समाज लगायत हामीले छोरीलाई सम्मान गर्नुपर्छ भन्ने.
कृष्ण छेत्री र रमेश लुहारजी महत्वपूर्ण सुझाव प्रतिक्रियाका लागि धन्यवाद.
अनि श्रोता, रेडियो कार्यक्रम समताको आज प्रस्तुत यो 11 खण्ड यहाँलाई कस्तो लाग्यो अनि यो कार्यक्रमबाट तपाईँ लैङ्गिक समानताका के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ या लैङ्गिक समानतामूलक समाज बनाउन तपाईँको गाउँबस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने पैसा नपर्ने टोल फ्री आइभीआर नम्बरमा फोन गरेर रेकर्ड गराउनुहोस् है.
हामीलाई फोन गर्ने मध्ये उत्कृष्ट श्रोताका विचार कार्यक्रमका आगामी भागमा प्रसारण गर्नेछौ. फोन गर्ने टोल फ्री आइभीआर नम्बरको बारेमा यो जानकारी सुनौ.
एनटीसी प्रयोगकर्ताहरूले 1600001 00456 र एनसेल प्रयोगकर्ताहरूले 9015720000 फोन गर्न सक्नुहुनेछ. यो नम्बरमा फोन गर्दा तपाईँको पैसा लाग्दैन.
अब भने कार्यक्रम समताको आजको 11 खण्डबाट बिदा लिने बेला भइसकेको छ. समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालित कार्यक्रम समताको 11 खण्डमा आज हामीले महिलाको प्रजनन स्वास्थ्य अधिकारको सवालमा केन्द्रित रहेर छलफल गर्यौं.
आगामी साता कार्यक्रम समताको 12 खण्ड रेडियो सोसाइटी अछामको उत्पादनमा सहकर्मी ध्रुव र पूजाका साथ सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि म तृप्ति
अनि म भगीरथ पनि बिदा भयौं। नमस्ते।